जज़ाकअल्लाह। तो हम ये कह रहे थे कि ये जो अल्लाह ताला का कलाम होता है वो रसूलों के वास्ते से इंसानों तक पहुंचाया जाता है, ठीक है। तो अकल तो ये कहती है कि भाई इंसानों के परवरदिगार का ये कलाम है या पैगाम है, ठीक है। तो इस पैगाम को जो परवरदिगार है उसने ऑलरेडी वाज़े किया हुआ होगा, इसकी मजीद वजाहत की जरूरत नहीं है, ठीक है। क्योंकि परवरदिगार को मालूम है ना कि जी मैं किन लोगों को ये पैगाम भिजवा रहा हूं, तो उन लोगों की अकल समझ के मुताबिक ये पैगाम होना चाहिए। तो यही बात अकल में आती है ना कि भाई वजाहत की जरूरत नहीं होनी चाहिए, ठीक है। तो ऐसा नहीं है, क्योंकि जो रसूल होता है वो अल्लाह ताला ने बतौर डाकिये के नहीं इस्तेमाल किया कि डाकिया जो है वो खत डिलीवर कर दे और बस, उससे ज्यादा उसका कोई काम नहीं है। पुराने जमाने में होता था कि जी कोई बूढ़ी अम्मा किसी घर में रहती थी तो डाकिया जब उनके बेटे का खत लेकर के आता था ना, तो बूढ़ी अम्मा कहती थी कि जी मुझे तो ये पढ़ना नहीं आता, तो बेटा तुम ही पढ़ करके सुना दो। तो डाकिया फिर खत को खोल करके अम्मा को पढ़ के भी सुनाता था, ठीक है। लेकिन वो डाकिया भी जो है पढ़ के सुनाने के साथ उसको उसकी वजाहत नहीं करता था, वो बस पढ़ के सुना देता था। लेकिन रसूल का काम अल्लाह ने ये नहीं लगाया कि बस पढ़ के सुना दो, बल्कि रसूल जो होता है वो पढ़ के भी सुनाता है, यतलु अलैहिम आयातिही, तिलावत भी करता है अल्लाह ताला की आयात की, वह युअल्लिमुहुमुल किताब, और किताब का इल्म भी सिखाता है, किताब के पैगाम को वाज़ह भी करता है। भाई क्यों वाज़ह करता है? भाई इसलिए कि इस वजाहत की जरूरत पड़ती है। अवामुन नास की जो समझ का लेवल होता है वो अल्लाह ताला ने उतना नहीं बनाया जितना के रसूल की समझ का लेवल बनाया है, ठीक है। अल्लाह ताला ने ये डिसीजन लिया है, अल्लाह ताला का फैसला है भाई। किसी इंसान को अल्लाह ताला ने आईक्यू लेवल 700 जो भी होता है, आईक्यू क्वेश्चन जो होता है, ठीक है ना, आई डोंट नो हंड्रेड में होता है, मुझे याद नहीं है। तो 700 जो है वो आईक्यू लेवल बनाया रसूल का मिसाल के तौर पर। लेकिन अवाम का जो आईक्यू लेवल अल्लाह ताला बनाते हैं ना, वो 700 नहीं बनाते, वो उससे कम बनाते हैं, 600 बनाएंगे, 500 बनाएंगे, 400 बनाएंगे, ठीक है। अब अल्लाह ताला ने रसूल की जिम्मेदारी ये भी लगाई है कि जी तुमने मेरे पैगाम को खोल खोल करके वजाहत भी करनी है इसकी, और ये वजाहत रसूल उतनी करता है जितनी के उस रसूल के जो ऑडियंस होती है ना उसकी जरूरत होती है, ठीक है। लेकिन जब ये ऑडियंस जो है वो फिर अगली जनरेशन में कन्वर्ट होती है, यानी इस ऑडियंस की फिर नेक्स्ट जनरेशन आती है, तो उस नेक्स्ट जनरेशन के अंदर ये जो वजाहत की नीड होती है ना, ये पहले से और बढ़ जाती है। उसके बाद जब उनकी औलाद दुनिया में आती है तो उनकी जो आईक्यू लेवल होता है वो और भी कम होता है, तो उनको वजाहत की और ज्यादा जरूरत पड़ती है। इसी वजह से आप देखें कुरान करीम जब नाजिल हुआ तो नबी अलैहिस्सलाम ने कुरान करीम की तफसीर फरमाई, बहुत मुख्तसर फरमाई, राइट। बहुत कम हदीसें ऐसी हैं कि जो कि कुरान की तफसीर के यानी डायरेक्टली कुरान की तफसीर करती हैं। इनडायरेक्टली तो सारी हदीसें ही कुरान की तफसीर हैं, लेकिन डायरेक्टली किसी आयत की तफसीर जो है वो करने वाली अहदीस आपको बहुत कम मिलेंगी। तो ये क्यों इतना कम था? क्योंकि सहाबा का जो आईक्यू लेवल अल्लाह ताला ने बनाया था वो इतनी ही डिमांड करता था कि नबी अलैहिस्सलाम इतनी ही वजाहत करें। लेकिन जब नेक्स्ट जनरेशन पे बात पहुंची ताबईन की, तबा ताबईन की, तो उस वक्त की जो तफसीर आप देखें जो कि सहाबा ने करी वो ज्यादा तफसीली थी, राइट। सहाबा ने मजीद तफसील बयान करी, मजीद वजाहत बयान करी। उसी तरीके से आगे जनरेशन में चले जाएं तो आप तफसीर को उठा करके देखें तो मजीद खोल खोल करके बात उसके अंदर मौजूद है। एक बहुत मशहूर तफसीर मौजूद है, तफसीर जलालैन, जलालैन शरीफ उसको कहते हैं, ठीक है। तो ये बहुत ही इब्तदाई दौर की तफसीर है। उस तफसीर के अंदर जो कुरान की आयात की तफसीर आपको मिलती है ना, वो बहुत ज्यादा तफसीली नहीं है, ठीक है। लेकिन तफसीर जलालैन के बाद की जो तफसीरें हैं उनके अंदर और ज्यादा तफसील, नेक्स्ट जनरेशन में जाएं और ज्यादा तफसील, उसके बाद जनरेशन में जाएं और ज्यादा तफसील, हत्ता कि हमारे सामने जो इस वक्त मारिफतुल कुरान खुली हुई है, मुफ्ती शफी रहमतुल्लाह ने आज से 30-35 साल पहले जो तालीफ फरमाई थी, इसको देखें तो इसके अंदर बहुत ज्यादा आपको तफसील मिलती है। ये क्यों है इतनी ज्यादा तफसील, राइट। खाली कुरान पढ़कर के हमारे बात समझ में क्यों नहीं आ जाती? اس لیے کہ اللہ تعالیٰ نے جو آئی کیو لیول، انڈرسٹینڈنگ کا جو لیول بنایا نا، وہ جنریشن ٹو جنریشن وہ کم ہوتا ہے، اور اللہ تعالیٰ نے ہمیشہ کی طرح جو علماء کرام ہوتے ہیں اس جنریشن کے، ان علماء کی یہ ذمہ داری لگائی ہے کہ وہ وضاحت کر کے قرآن کی بات کو کھولیں عوام الناس کے انڈرسٹینڈنگ لیول کے مطابق، ٹھیک ہے؟ تو ہر دور ہر زمانے کے علماء نے اپنے زمانے کی آڈینس کے حساب سے پھر تفسیر فرمائی ہے، ٹھیک ہے؟ تو یہ تھوڑی سی بات تھی کہ جو فرمایا نا وما علینا الا البلاغ المبین، کہ ہمارے ذمے اور کچھ نہیں ہے سوائے اس کے کہ ہم پہنچا دیں کھول کر کے، ٹھیک ہے؟ تو یہ کھول کر کے پہنچانے کا یہ مطلب ہوتا ہے کہ رسول جو ہوتا ہے وہ وضاحت بھی کرتا ہے، منعن الفاظ خالی پہنچا دینا ڈاکیے کی طرح یہ رسول کا کام نہیں ہوتا، بلکہ رسول کا ایکسپلینیشن بھی کام ہوتا ہے. اسی طرح رسولوں کے جو وارث ہوتے ہیں یعنی علماء کرام، وہ بھی بلاغ المبین ان کے ذمے ہوتا ہے کہ جی مزید کھول کر کے بیان کرو. پھر اس کے بعد جنریشن ٹو جنریشن جیسے جیسے آتی رہتی ہے، تو ویسے ویسے بلاغ المبین جو ہے وہ اس دور کے جو علماء کرام ہوتے ہیں وہ بلاغ المبین فرماتے رہتے ہیں. ٹھیک ہے جی، کوئی سوال اس بات کے اوپر کہ علماء کی کیا ذمہ داری ہوتی ہے قرآن کی بات کو عوام الناس کے سامنے بیان کرنا، خالی ڈاکیے کی طرح آگے پہنچانا دینا کہ جی تم خود ہی پڑھو اور خود ہی سمجھو، ٹھیک ہے؟ تمہیں ہمارے پاس بھی اللہ تعالیٰ نے ایک دماغ دیا ہے، ہمارے پاس بھی ایک ہی دماغ دیا ہے، عالم کے پاس دو چار دماغ تو نہیں ہوتے، ٹھیک ہے؟ تو اب تمہارے پاس جو ایک دماغ دیا ہے تم اس ایک دماغ کو استعمال کرتے ہوئے اس قرآن کی خود ہی تفسیر کر لو. نہیں، ایسا بالکل بھی نہیں ہوتا، ٹھیک ہے؟ کیونکہ اس دماغ کے اندر جو سبسٹنس ہوتا ہے نا، وہ صرف وہ گرے میٹر نہیں ہوتا، ٹھیک ہے، جس سے کہ وہ دماغ بنا ہوتا ہے، رائٹ؟ بلکہ دماغ کے ساتھ ایک چیز ہوتی ہے عقل، رائٹ؟ اور عقل جو ہوتی ہے نا، عقل سے بات سمجھ میں آتی ہے، لیکن عقل دانی جو جس کو ہم کہتے ہیں اردو زبان کے اندر، یہ عقل دانی ہر ایک کی سیم نہیں ہوتی. اللہ تعالیٰ نے بنائی نہیں ہر ایک کی سیم، ٹھیک ہے نا؟ عقل دانی اللہ تعالیٰ نے ڈفرینٹ بنائی ہے. اسی طریقے سے یہ جو عقل دانی ہے، جتنا انسان تقوی اختیار کرتا ہے اور علم کا حصول کرتا ہے، یہ عقل دانی جو ہے، عقل دانی سے مراد ایک پیالہ نما ایک چیز، ٹھیک ہے، انڈرسٹینڈنگ کی خاطر بول رہا ہوں، پیالہ نما ایک چیز ہوتی ہے. ہر ایک کا جو پیالہ ہے نا وہ ڈفرینٹ سائز کا بنا ہے، اس کو کہتے ہیں عقل دانی، ٹھیک ہے؟ اب پیالہ تو اللہ تعالیٰ نے ہر ایک کا ایک ڈفرینٹ سائز کا بنایا ہے، کسی کا چھوٹا پیالہ، عقل کا پیالہ چھوٹا، کسی کا عقل کا پیالہ زیادہ بڑا، کسی کا عقل کا پیالہ جو ہے وہ اس سے بھی زیادہ بڑا، ٹھیک ہے؟ لیکن جیسے جیسے انسان تقوی اختیار کرتا ہے، گناہوں سے بچتا ہے، نیکی کرتا ہے اور علم حاصل کرتا ہے، ویسے ویسے اس عقل کے پیالے کے اندر جو ہے نا، وہ جو عقل ہے، وہ عقل جو ہے وہ بھرنی بھی شروع ہو جائے. تاکہ عقل کا پیالہ ایک الگ چیز ہے اور اس کے اندر عقل جو ہے وہ دودھ کی مانند ہے، ٹھیک ہے؟ تو اب جتنی آپ محنت کریں گے اتنا زیادہ اس کے اندر دودھ آئے گا، ٹھیک ہے نا؟ تو عقل کا دودھ جو ہے وہ اس پیالے کے اندر اتنا بھرتا چلا جائے گا، بھرتا چلا جائے گا، بھرتا چلا جائے گا. جتنا آپ کے پیالے کے اندر عقل کا دودھ بھرتا چلا جائے گا، اتنی آپ کی سمجھ جو ہے، قرآن کی سمجھ، حدیث مبارکہ کی سمجھ، دین کی سمجھ، آخرت کی سمجھ، عقائد کی سمجھ، ساری چیزیں جو ہے نا وہ بڑھتی چلی جائیں گی. یہ گریجول ایک پروسیس ہوتا ہے جو کہ ہر انسان جو ہے وہ تدریجن اس پروسیس سے گزرتا ہے، ٹھیک ہے؟ تو ہمارا کام کیا ہے، ہم ایک تو اللہ تعالیٰ نے جو ہمیں عقل دانی دی ہے، ٹھیک ہے نا، اس عقل دانی کے اوپر اللہ کا شکر ادا کریں. جتنی بھی دی ہے، ہمیں نہیں پتا کتنی دی ہے، لیکن جتنی بھی دی ہے اس پہ اللہ کا شکر ادا کریں کہ ہم جو ہے وہ پاگل دیوانے نہیں بنائے گئے. پاگل دیوانہ جو انسان ہوتا ہے، جس کو مجنون کہتے ہیں، رائٹ، اس کی عقل دانی نہیں ہوتی، ٹھیک ہے، یا بہت ہی مختصر قسم کی ہوتی ہے. ہمیں اللہ تعالیٰ نے جو عقل سمجھ دی ہے، جس کی وجہ سے کہ ہم بات سن سکتے ہیں، بات سمجھ سکتے ہیں، رائٹ، کسی بھی لیول کے اوپر سمجھ سکتے ہیں، تو یہ اللہ تعالیٰ کی بہت بڑی نعمت ہے ہمارے پاس. اس پہ اللہ کا شکر ادا کریں. اور اس عقل دانی کو بھرنے کے لیے ہم تقوی اختیار کریں، گناہوں سے بچیں، نیت اپنی اچھی کریں، رائٹ، اللہ کی رضا اور آخرت کی جزا والی نیت بنائیں، اصلاح نیت جس کو کہتے ہیں، اور ساتھ ساتھ علم کے حصول میں لگ جائیں، علم حاصل کرنے میں لگ جائیں، تاکہ ہماری جو عقل دانی اللہ نے بنائی ہے، یہ عقل دانی پھر فل بھی ہونا شروع ہو جائے، ٹھیک ہے نا؟ ٹھیک ہے، تو یہ ہو گیا وما علینا الا البلاغ المبین. اچھا اس کے بعد اللہ تعالیٰ فرماتے ہیں کہ قالوا انا تطیرنا بكم لئن لم تنتهوا لنرجمنکم وليمسنکم منا عذاب الیم. ٹھیک ہے, تو اب یہ لوگوں نے جواب دیا, رسولوں کی بات کا جواب لوگ دے رہے ہیں, مکالمہ ہو رہا ہے, تکلم ہو رہا ہے, مکالمہ. ٹھیک ہے, تو اچھا تو لوگوں نے یہ کہا کہ ہم نے تم کو نامبارک دیکھا. ٹھیک ہے, نامبارک دیکھا, لئن لم تنتہوا, اگر تم باز نہ رہو گے تو ہم تم کو سنگسار کر دیں گے, رجم کر دیں گے, اور تم کو پہنچے گا ہمارے ہاتھ سے عذاب دردناک. اب یہ جو لفظ ہے نا, تطیرنا بکم, ہم نے تم کو نامبارک دیکھا, مطلب ہم نے تم کو منحوس دیکھا. ٹھیک ہے, تو اس کی تفسیر میں علماء نے لکھا, جیسے مفتی شکر رحمۃ اللہ نے بھی آگے لکھا ہے, جو کہ تھوڑا بہت ہم آگے پڑھیں گے انشاءاللہ جب وہاں پہنچیں گے, کہ طائر جو ہوتا ہے وہ کہتے ہیں بدفعلی کو. ٹھیک ہے, بدفعلی کا مطلب کیا ہوتا ہے, جیسے آپ نے سنا ہوگا نا فال نکالنا. ٹھیک ہے, کہ وہ ابھی بھی پاکستان وغیرہ میں, تو انڈیا وغیرہ میں بیٹھے ہوتے ہوں گے, وہ طوطے کو لے کر کے کچھ کارڈس انہوں نے سامنے رکھے ہوئے ہوتے ہیں, اور ایک طوطا ہوتا ہے. ٹھیک ہے, اب آپ جا کر کے ان کو کوئی تھوڑا پیسہ دیتے ہیں نا, تو وہ پھر اپنے طوطے سے کہتے ہیں کہ جی ان کے نام کی فال نکالو, تو وہ ان کے وہ جو کارڈز اس کے سامنے پڑے ہوتے ہیں, وہ طوطا جاتا ہے اور اس کارڈ میں سے نا کوئی ایک کارڈ جو ہے وہ اپنی چونچ سے پک کر کے لے آتا ہے, اور پھر اس کارڈ کو کھول کر کے پڑھا جاتا ہے, تو اس کے اندر کوئی چیز لکھی بھی ہوتی ہے کہ بھئی آج کا دن تمہارا ایسا گزرے گا, اور کل جو ہے وہ ایسا گزرے گا, اور یہ ہفتہ کیسا رہے گا, اور یہ تمہاری شادی جو ہے وہ, اس طرح کی باتیں. اس کو کہتے ہیں فال نکالنا. یہ فال نکالنا صرف طوطے کے ذریعے سے نہیں ہوتا, بلکہ اور بھی بہت سارے طریقے ہوتے ہیں. آپ کمپیوٹر کے ذریعے سے بھی فال نکال سکتے ہیں, جس کو کہتے ہیں لکی ڈرا, رائٹ. یہ لکی ڈراز کیا ہوتی ہیں, یہ بھی فال ہی ہوتی ہے نا, ایک ہی اسی کی ایک قسم ہوتی ہے. ٹھیک ہے, اسی طرح تیروں کے ذریعے سے عرب جو ہے وہ فال نکالا کرتے تھے. ٹھیک ہے, تو اب جب فال نکالی نا, طوطے نے نکالی یا کسی اور ذریعے سے آپ نے نکالی, تو وہ ایسی بات نکلی جو کہ بڑی خراب ہے. ٹھیک ہے نا, جو کہ آپ کے مزاج کے مطابق نہیں ہے, آپ کو پسند نہیں ہے وہ بات. تو ایسی جو فال نکل آئی نا, مثال کے طور پر کہ جی اگلا ہفتہ جو ہے نا وہ بڑا خطرناک گزرے گا آپ کا. ٹھیک ہے نا, آپ کو جو ہے وہ کوئی تکلیف پہنچنے کا چانس ہے, تو یہ بد فالی ہوئی نا. ٹھیک ہے, تو یہ بد فالی جو ہوتی ہے, پہلی بات تو ہماری شریعت میں منع ہے یہ فال نکالنا. ٹھیک ہے, تو اس کی اجازت نہیں ہے اس طرح سے فال نکالنا. لیکن جب بد فالی آپ کو پتہ لگتی ہے نا کہ جی کوئی بری خبر جو ہے وہ پتہ, کوئی بری بات میرے ساتھ ہونے والی ہے, تو اس بد فالی کی وجہ سے جو ہے نا انسان کی زندگی میں ایک نحوست آتی ہے, اس کا نتیجہ ہوتا ہے نحوست. ٹھیک ہے, یعنی ایک برائی اس کے ساتھ پیش آتی ہے, اسی وجہ سے بد فالی سے اللہ تعالیٰ نے منع بھی کیا ہے. ٹھیک ہے, تو یہ جو نحوست ہے نا, یہ نتیجہ ہوتا ہے اس بد فالی کا. ٹھیک ہے, تو یہاں پر یہ لوگ جو کہنے چاہ رہے ہیں نا رسولوں کو, کہ ہم تم کو منحوس دیکھ رہے ہیں, تو ان کا مطلب یہ ہے کہ تم جو ہمارے پاس آئے ہو نا یہ پیغام لے کر کے, تو اس کے بعد سے ہم یہ دیکھ رہے ہیں کہ ہمارے گھرانوں میں اور ہمارے معاشرے کے اندر جو ہے نا وہ برائی آنا شروع ہو گئی ہے, برائی آنا شروع ہو گئی ہے. ٹھیک ہے, اس برائی کی مختلف شکلیں تھیں. ایک شکل تو لکھی کہ یہ لوگ جب آئے قوم کے پاس اور انہوں نے آ کر کے دعوت و تبلیغ دی, قوم نے ان کو ٹھکرا دیا, رد کر دیا, تو اللہ تعالیٰ نے نا ان کو ایک سزا دی, چھوٹی سزا, چھوٹی سزا دی. وہ چھوٹی سزا کیا تھی, وہ یہ تھی کہ ان کے اوپر قحط آ گیا. ٹھیک ہے نا, ان کا کھانا پینا جو ہے وہ بند ہو گیا, ان کی بارشیں رک گئی ہوں گی, ان کا جو ہے وہ فصلیں شاید خراب ہو گئی ہوں گی, تو قحط آ گیا ان کے اوپر. ٹھیک ہے, اب یہ قحط آیا کیوں, کیونکہ انہوں نے رسول کی نافرمانی کری, یعنی گناہ کیا, گناہ کی وجہ سے قحط آیا. لیکن جیسا کہ ایک ضدی انسان اور ہٹ دھرم اور متکبر انسان کرتا ہے نا, کہ بجائے اس کے کہ اپنی غلطی تسلیم کرے کہ میں نے غلط کام کیا, اس وجہ سے میرے اوپر یہ مصیبت آئی ہے, یہ جو ہے نصیحت کرنے والے کو الزام دینا شروع کر دیتا ہے. ٹھیک ہے, کہ تمہاری وجہ سے یہ مسئلہ ہوا, نہ تو تم آتے, نہ تم ہمیں یہ بات کہتے, اور نہ ہم جو ہے وہ اس کا انکار کرتے, اور نہ ہمارے اوپر یہ مصیبت آتی. ٹھیک ہے نا, یہ بیسیکلی جو ہے نا وہ عجیب اس کی لاجک ہوتی ہے, اس کی تھنکنگ پروسیس جو ہوتی ہے وہ عجیب ہوتی ہے, کیونکہ اس کی عقل خراب ہو چکی ہوتی ہے. اس کی جو عقل دانی ہوتی ہے نا, اس کے ضد کی وجہ سے, تکبر کی وجہ سے, اس کی عقل دانی جو ہوتی ہے نا, وہ اس کے اوپر ایک एक लिड लग जाता है, लिड कहते हैं ना कवर को, ठीक है ना। अब उसके अंदर वो अकल का दूध आ ही नहीं रहा होता, तो इस वजह से ना ये जो शख्स होता है, ठीक है, ये शख्स जो है ना ये बड़ी अजीब और गरीब किस्म की बातें करना शुरू कर देता है, ठीक है ना। तो इसकी लॉजिक क्या होती है कि ना तो तुम हमें खैर की तरफ बुलाते और ना हमारे ऊपर ये अजाब आता, ठीक है। तो भाई अल्लाह के बंदे, सीधी सी बात है कि तुम बात मान लेते तो तुम्हारे ऊपर अजाब ना आता, राइट। नहीं, लेकिन अपनी गलती तस्लीम नहीं करनी, ठीक है। अपनी गलती तस्लीम करना जो है ना ये बहुत बड़ी अल्लाह ताला यानी बहुत बड़ी जो है वो एक सिफत होती है, ठीक है, अपनी गलती तस्लीम कर लेना। और हम चूंकि अपनी गलती तस्लीम नहीं करते ना, इस वजह से हम भी दरअसल सुन्नत उन्हीं की फॉलो कर रहे हैं, उन्हीं की सुन्नत फॉलो कर रहे हैं कि जिनके ऊपर अल्लाह ताला का फिर बड़ा अजाब भी आया, ठीक है। तो इन लोगों ने भी यही काम किया, इन्होंने अपनी गलती तस्लीम नहीं करी बल्कि नसीहत करने वाले के दुश्मन हो गए और उनको कहना शुरू कर दिया कि तुमको हम मनहूस देखते हैं, तुम्हारी वजह से नहूसत आई। दूसरी क्या रीजन बनी थी कि एक तो कहत आ गया था, दूसरा क्या होता है कि जब भी कोई रसूल आता है ना, ठीक है, तो अब रसूल के आने से होता यह है कि कभी तो ऐसा होता है कि कुछ लोग उसकी बात मान लेते हैं और कुछ लोग उसका इनकार करते हैं, ठीक है, कुछ लोग मान लेते हैं कुछ लोग इनकार करते हैं। और जब ऐसा होता है तो उसके बाद उस सोसाइटी के अंदर दो फिरके बन जाते हैं, फिरके, राइट, एक का। अब ये दोनों फिरके जो हैं वो अपनी अपनी सर्वाइवल की जंग शुरू कर देते हैं, ठीक है ना। ये दुनिया का निजाम है, ये ऐसे ही होता है हमेशा। तो जब ये सर्वाइवल की जंग शुरू हो जाती है ना, तो इस वजह से उस मुआशरे के अंदर एक नई किस्म का इंतशार आ जाता है, एक नए किस्म का इंतशार आ जाता है। तो ये जो इंतशार है ना कि भाई घर के एक फर्द ने मान लिया रसूल को, दूसरे ने ना माना, अब इन दरमियान वैसे ताल्लुकात तो नहीं रहेंगे ना जैसे पहले थे, ठीक है। अब तो एक मुसलमान एक काफिर, और मुसलमान और काफिर के दरमियान तो मोहब्बत उल्फत वाला मामला नहीं हो सकता। तो ये जो इंतशार आता है ना, तो इसको भी जो है काफिर वो कहता है कि भाई ये रसूल की वजह से इंतशार आया है, ना ये रसूल होता ना हमारे मुआशरे में इंतशार आता, राइट। इसकी सलाम को कत्ल करने के इरादे से निकले। वजह क्या बनी? वजह यही बनी थी कि वो जो थे वो कोई बदनीयत इंसान नहीं थे, बहुत ही अच्छी नीयत वाले इंसान थे। वो अबू जा अभी तक बात समझ में नहीं आई थी, ठीक है। तो ये नेक नीयत इंसान थे, इन्होंने ये देखा कि जब से मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने आकर दावत तभी शुरू करी है, हाथ हो गए, कुछ लोग इनके खिलाफ हो गए, अब भाई भाई का के कॉज को ही खत्म कर देता था, राइट, ना रहेगा बांस ना बजेगी बांसुरी। तो इस नियत से वो कत्ल करने के लिए निकले थे, लेकिन चूंकि मुखलिस थे अल्लाह ताला ने उनको हिदायत अता फरमा दी। और आपको पता है उसके बाद क्या हुआ, राइट। तो एक ये भी चीज थी कि जिसको ये काफिर जो है वो रसूलों के ऊपर इल्जाम दे रहे थे कि तुम्हारी वजह से जो है ना वो हमारे मुआशरे के अंदर नहूसत आई है। अच्छा, कभी ऐसा भी होता है जैसा कि इस वाकये में हुआ, सूरह यासीन वाले वाकये में, कि किसी ने भी ना मानी, राइट, सिवाय एक बंदे के जिसका जिक्र बाद में आ रहा है। किसी ने भी इन रसूलों की बात ना मानी, लेकिन बात ना मानने के बावजूद कम अज कम जो है ना वो डिस्कशन शुरू हो जाती है, राइट, आपस में जो है वो गुफ्तगू शुनीद शुरू हो जाती है, बहस मुबाहिसा शुरू हो जाता है। वो जो बात कह रहे हैं, हाँ यार लगती तो वो बात ठीक है, हम मानेंगे नहीं उसकी बात को, लेकिन बात तो जरा दिल को लगती है। तो अब ये जो है ना वो जिसको कहते हैं ना कॉफी टेबल, राइट, डिनर टेबल डिस्कशन, तो डिनर टेबल डिस्कशन जो है या कॉफी शॉप डिस्कशन जो है ये तो ना मानने वालों में भी शुरू हो जाती है, ठीक है ना। तो इसको जो है ये लोग कह रहे थे कि ये तुम्हारी वजह से शुरू हुई है, हमारे दरमियान जो ये डिस्कशन शुरू हो गई है ना इसके जिम्मेदार तुम बनते हो, ठीक है ना। तो ये सब बातें क्या है, ये टिपिकल जो है ना ये एक बुरे इंसान की ये टिपिकल खासियत होती है, अपनी गलती नहीं तस्लीम करना, दूसरे को इल्जाम ठहराना, राइट, और जो खैर की के ना मानने की वजह से जो जो अजाब आ रहा है तो उसको जो है ना वो नहुसत करार दे देना। ٹھیک ہے نا، گناہوں کی سزا نہیں قرار دینا بلکہ نحوست قرار دے دینا، ٹھیک ہے. تو انہوں نے بھی یہی کام کیا. تو پھر اس کے بعد ظاہر ہے کہ کچھ عرصے کے بعد جو ہے نا، یہ جو کچھ عرصے تک تو ہر کوئی برداشت کر لیتا ہے، ٹھیک ہے، لیکن برداشت جو ہوتی ہے نا وہ انسان کی ختم ہو جاتی ہے، عام انسان کی. اللہ کے رسولوں کی تو بڑی برداشت ہوتی ہے، اللہ کے اولیاء کی برداشت بہت زیادہ ہوتی ہے، لیکن یہ جو کافر قسم کے لوگ ہوتے ہیں ان کی برداشت تو زیادہ نہیں ہوتی نا، تھوڑی دیر میں پھر یہ فرسٹریٹ ہو جاتے ہیں، ٹھیک ہے نا، رسولوں سے اور ناصحین سے یہ فرسٹریٹ ہو جاتے ہیں. جب یہ فرسٹریشن کے لیول پہ بات پہنچ جاتی ہے تو پھر جو ہے نا یہ ہاتھاپائی پر اتر آتے ہیں، انتقام لینے پر اتر آتے ہیں. پہلے یہ زبانی طور پر رسولوں کو تکلیف دیتے ہیں، پھر اس کے بعد یہ ان کو دھمکی دیتے ہیں کہ اگر تم نے یہ بات ختم نہ کری، رائٹ، بند نہ کیا اپنا یہ تبلیغ کا کام، تو ہم تمہیں سزا بھی دیں گے. بالکل یہی کام ان لوگوں نے بھی کیا، رائٹ. دیکھیں ہم یہ سارے کل بات ہوئی تھی نا کہ یہ قصے کہانیاں جو ہیں وہ ہم قصوں کی وجہ سے تو نہیں پڑھ رہے نا، یہ تو ہم ہدایت کے لیے پڑھ رہے ہیں نا. تو ہمارے گھروں میں ہم بھی تو یہی حرکتیں کرتے ہیں، ہمارے معاشرے میں ہم بھی تو یہی حرکتیں کرتے ہیں کہ جی جو نصیحت کرنے والے کی بات نہیں مانتے، اور پھر جو ہے نا ہمارا اندر خون کھولتا رہتا ہے، کھولتا رہتا ہے، بوائلنگ لیول تک پہنچ جاتا ہے، اس کے بعد پھر جو ہے وہ ہم فزیکل ہو جاتے ہیں ان کے ساتھ. انہوں نے بھی بالکل یہی کام کیا تھا، ٹھیک ہے. کیا کہتے ہیں کہ جی ہم نا تمہیں رجم کریں گے، یعنی ہم تمہیں پتھر ماریں گے. اب جن لوگوں نے پچھلے سال کی سورہ نور کی کلاس لی تھی، بلکہ ہم نے تو ریکارڈنگ ویب سائٹ پہ ڈالی ہوئی ہے، اس کا لنک بھی آپ لوگوں کو بھیجا ہے، چاہیے کہ جنہوں نے نہیں لی تھی وہ اس کو وہاں سے سن لیں. سوال جواب کا موقع موجود ہے، تو اس کے اندر اگر آپ کے ذہن میں کوئی سوال آئے گا تو آپ ساجد سے پوچھ سکتے ہیں. تو خیر، تو سورہ نور کی تفسیر کے اندر ہم نے یہ رجم والا کانسیپٹ پڑھا تھا. رجم جو ہے وہ پتھر مارنے کو کہتے ہیں، پتھر مار کر کے سزا دینا. تو یہ پتھر مار کے جو سزا دینا ہے یہ انتہائی سخت اذیت والی سزا ہوتی ہے، اور اللہ تعالیٰ نے یہ سزا جو ہے وہ زنا کے جرم کے لیے رکھی ہے. اس سے پتہ لگتا ہے کہ اللہ تعالیٰ جو رحیم اور کریم ہے، انہوں نے اتنی سخت اذیت والی جو سزا رکھی ہے تو کیوں رکھی ہے؟ اللہ تعالیٰ کی حکمت سب سے زیادہ، اللہ تعالیٰ جانتے ہیں اللہ تعالیٰ کی حکمت میں کوئی خرابی نہیں ہو سکتی. پتہ یہ لگتا ہے کہ جو زنا والا جرم ہے یہ اتنا شدید جرم ہے، اتنا گھناؤنا جرم ہے کہ اس کے حساب سے اللہ تعالیٰ نے شدید ترین اذیت والی سزا جو اس دنیا میں کوئی دے سکتا ہے کسی کو وہ رکھی ہے، ٹھیک ہے. آگ سے جلانے والی سزا جو ہوتی ہے وہ اس سے بھی زیادہ یعنی تکلیف دہ ہو سکتی ہے، لیکن اللہ تعالیٰ نے آگ سے جلانے والی سزا کو منع کر دیا اس دنیا میں. تو اب اس سے ایک درجہ کم کون سی سزا ہے؟ پتھر مار کر. اب پتھر مارنا ذرا تصور تو کریں نا، موٹے موٹے پتھر ہوتے ہیں، کنکریاں کو تھوڑی، رائٹ، پتھر، اور پتھروں میں کتنے شارپ ایجز ہوتے ہیں، کتنا ان کا وزن ہوتا ہے. تو پتھر جب آپ کسی انسان کو ماریں گے تو اس کے پر کیا بنے گا اس کا، رائٹ، سر پہ لگے گا، کوئی پتھر آنکھ پہ لگ رہا ہوگا، کوئی ناک پہ لگ رہا ہوگا، کوئی کہیں لگ رہا ہوگا، کوئی کہیں لگ رہا ہوگا، ٹھیک ہے نا، معمولی بات تو نہیں ہے یہ. تو یہ جو سزا ہے وہ پھر شدید قسم کے جن سے عداوت ہو جاتی ہے دی جاتی ہے، ٹھیک ہے. تو اللہ تعالیٰ نے بھی ایسے ہی معاملہ کیا، اور جو انسان تھے وہ بھی ایسے ہی معاملہ کرتے تھے کہ جن سے ان کو شدید عداوت ہو جاتی تھی ان کو کہتے تھے کہ ہم تمہیں پتھر مار کر کے قتل کریں گے. تو ان لوگوں نے بھی ان کو یہی سزا کی دھمکی دی، ٹھیک ہے. اور باقی اس کے ایکسپلینیشن میں بیان کیا کہ جی تمہیں ہم سے جو ہے نا بڑا دردناک عذاب، بڑا شدید جو ہے نا وہ عذاب تمہیں پہنچے گا. اس کے اوپر رسولوں نے جواب دیا، کیونکہ کانورسیشن چل رہی ہے، قالوا، انہوں نے کہا، کیا مطلب، ان تینوں نے کہا، رائٹ، کہا تو ایک نہیں ہوگا، تینوں کو ایک کورس میں تو تھوڑی کہتے ہوں گے، ٹھیک ہے. دیکھیں یہ بھی بڑی امپورٹنٹ بات ہے، ٹھیک ہے، تین بندے ہیں، تین جو ہے وہ کوئی کورس میں تو بات نہیں کہتے جس طرح سے کوئی گانے والی ہیں جو ہے وہ گانا گاتی ہیں تو تینوں گانا گا رہی ہوتی ہیں، رائٹ، ٹھیک ہے، کہتا تو ایک ہی ہے، لیکن اللہ تعالیٰ اس کو منسوب تینوں سے کر رہے ہیں اس لیے کہ تینوں متفق تھے، ٹھیک ہے نا، تینوں اس بات پر متفق تھے. کہتا صرف ایک تھا لیکن اس کو کنسیڈر جو ہے وہ تینوں کی طرف سے کیا جاتا تھا، رائٹ، بات سمجھ میں آئی؟ کہتا تو صرف ایک تھا نا، لیکن کنسیڈر جو ہے وہ تینوں کی طرف سے کیا جا رہا ہے. اسی کو آپ ریورس کر لیں، دوسری طرف لے جائیں، دوسری طرف قوم والوں کا بھی تو یہی معاملہ ہے نا، ان کے لیے بھی اللہ تعالیٰ نے قالو، انہوں نے کہا، تو کیا مطلب پوری قوم جو ہے وہ کورس میں کہتی تھی، کورس میں آ کر کے جو ہے وہ نبیوں سے بات کر رہی ہوتی تھی؟ نہیں، بات تو ایک ہی کرتا ہوگا، राइट, एक ही बंदा बात कहता होगा, हो सकता है अगली बात जो है वो उसमें दूसरा बंदा कहते, एक दो बंदों ने बात करी ना ये सारी, कालू इन्ना तयरना बिकुम ला इन लम तंतहू लनरजुमन्नकुम वला यमस्सन्नकुम मिन्ना अज़ाबुन अलीम, राइट, किसने कही होगी, एक बंदे ने ये बात कही होगी, ठीक है। लेकिन चूंकि सारे मुत्तफिक थे, सारे उनको बैक कर रहे थे, ठीक है, तो इस वजह से ये कॉल जो है वो सारी बस्ती वालों की तरफ मंसूब किया गया। और आगे जब अजाब का तस्कर आएगा तो वो अजाब जो है वो सिर्फ इस एक शख्स के ऊपर नहीं आया जिसने ये अल्फाज कहे थे, बल्कि अजाब जो है वो पूरी बस्ती पर आया, ठीक है ना। ये मैं इसलिए आपको एक्सप्लेन कर रहा हूं इसलिए कि जब अजाब का तस्करा आएगा ना, तो उस वक्त जहन में एक बात आ सकती है, शैतान भी डाल सकता है, वैसे भी हमारे दिल में बात आ सकती है कि भाई ये सारी की सारी बस्ती, इसमें तो न जाने कितने सारे लोग रहते होंगे, कैसे कैसे लोग रहते होंगे, सबको जो है वो अजाब क्यों दे दिया अल्लाह ताला ने, ठीक है। इस वजह से अजाब दिया क्योंकि बैक जो है ना वो सारे करते हैं, जिसको अपने आप को इस अजाब से बचाना था उसको चाहिए था कि रसूलों के साइड पर आ जाता, रसूलों की हिमायत करता, जैसे कि उस तीसरे शख्स ने, उस शख्स ने किया, ठीक है, जिनकी ये पूरी कहानी है। तो इन रसूलों ने जवाब दिया, कालू तायरुकुम माकुम, ये जो नहुसत तुम कह रहे हो ना, ये नहुसत जो है वो तुम्हारे साथ है, यानी तुम्हारी वजह से है भाई, हमने तो तुम्हारे साथ खैर ख्वाही वाला मामला किया था। इन जुक्र तुम, क्या इतनी बात पर कि तुमको समझाया, राइट, जुक्र ये तुमको समझाया गया है, तुमको हिदायत, तुमको नसीहत की गई है, जक्करा युजक्किरु तज़कीरन, याद दिहानी कराई गई है उन बातों की जो तुम्हें पहले से मालूम थी, तुम जानते हो अच्छी तरीके से तुम्हारा खालिक एक है, तुम्हारा मालिक, तुम्हारा राज़िक एक है, ये बात तुम पहले से जानते हो, हम तो तुम्हें खाली रिमाइंड कराने के लिए आए हैं, कोई नई बात नहीं बताने के लिए आए हैं, ठीक है। तो ये जो बुनियादी बातें होती है ना, तौहीद की, रिसालत की, आखिरत की, ये अल्लाह ताला ने पहले से इंसानों को बतलाई हुई होती है, ठीक है। रसूल का काम ये होता है कि वो इनको रिमाइंड करवाए, फिर जो तफसील बयान करता है रसूल, मानने वालों को जो तफसील बयान करता है, वो एक ऐसी नॉलेज होती है जो कि लोगों को पहले से नहीं पता होती, तो रसूल जो है ना फिर खोल खोल के उनको तफसीलात बयान करता है, लेकिन बुनियादी बातें ये लोगों को पहले से पता होती हैं, सबको पहले से पता होती हैं बुनियादी बातें, राइट, जिसको कि इंसान, अल्लाह ताला ने इंसान की फितरत में रखा है, तौहीद अल्लाह ने फितरत में रखी है, आखिरत का तसव्वुर अल्लाह ताला ने फितरत में रखा है इंसान की। तो नबी जो है ना ये चीजें आके रिमाइंड करवाते हैं, तो उन्होंने यही बात कही, इन दुक्र तुम, कि क्या इतनी बात पर कि तुमको समझाया है, बल अंतुम कौमु मुसरिफून, बल्कि तुम ही जो है ना वो हद से निकले चले जा रहे हो, ठीक है ना, यू आर एक्सीडिंग द लिमिट्स, तुम जो है वो फैल रहे हो खाली, हम तो तुम्हारी नसीहत की बात कर रहे हैं, तुम्हें रिमाइंड करवा रहे हैं वो बातें जो कि तुम्हारे फायदे के लिए हैं, ठीक है। तो इस वजह से जो नहुसत आई भी है तुम्हारे ऊपर, तुम्हारे ऊपर तहत आया हुआ है, तुम्हारे अंदर जो है वो ये आपस की जो है वो जो लड़ाई झगड़े वगैरह शुरू हो गए, तो भाई ये तो तुम्हारे अपनी हरकतों की वजह से है ना, ठीक है। कोई सवाल, आज मैं आपसे सवाल नहीं कर रहा, बस यही सवाल कर रहा हूँ, कोई सवाल नहीं है, कोई सवाल म्यूट करने जो अनम्यूट हो गए। अच्छा, इसके बाद अल्लाह ताला जो है वो एक दूसरे आदमी का तस्करा शुरू करते हैं, वजा मिन अक्सल मदीना, ठीक है ना। अब यहाँ पर अल्लाह ताला ने ना करिया की बजाय मदीना का लफ्ज इस्तेमाल किया, और मदीना जो है वो बड़े शहर को कहते हैं, ठीक है ना। अब हर जमाने, हर दौर, हर जमाने के जो शहरों के साइजेस हैं वो जमाने के हिसाब से होते हैं। आज के दौर के अंदर बड़े शहर से मुराद जो है वो यानी कराची, बॉम्बे, कलकत्ता और न्यूयॉर्क और इस तरह के शहर जो है वो बहुत बड़े बड़े, लंदन, राइट, कितने बड़े बड़े शहर हैं, करोड़ पता नहीं लोग रहते हैं शायद एक शहर के अंदर। उस जमाने में बड़ा शहर जो है वो चंद हजार लोगों पर मबनी जो जगह होती थी उसको बड़ा शहर कह देते थे, ठीक है ना, तो छोटा जो है वो उसके हिसाब से जो कम लोग होते थे। तो ये जो जगह थी इसके बारे में मुफस्सिरीन ने आगे बड़ी तफसील से लिखा है कि ये जो है ना एक बड़ा शहर था, अंताकिया नाम का गालिबन ये शहर था, ठीक है ना, इस अंताकिया शहर की बड़ी तारीफ किताबों के अंदर लिखी हुई है, तो वो डिस्कशन तो हम नहीं पढ़ेंगे क्योंकि उसमें हमारे लिए कुछ खास ऐसे नहीं है पैगाम। बस ये सुन लें कि अंताकिया नाम का शहर जो है वो मोस्ट प्रॉबली ये वाला शहर अंताकिया नाम का था, ठीक है। तो इस शहर के अक्सा से एक रजुल यसा, एक आदमी दौड़ता हुआ आया या मुस्तैद तौर पर चलता हुआ आया, ठीक है ना, बड़ा एक्टिवली चलता हुआ एक आदमी इस शहर के किनारे से आया। अक्सा जो है वो किनारे को कहते हैं, ठीक है, जैसे मस्जिद अक्सा को अक्सा क्यों कहते हैं, क्योंकि वहां पर फलस्तीन में एक बहुत बड़ा कॉम्पाउंड है, ठीक है, बाकायदा दीवारें हैं उसके गिर, और उस कॉम्पाउंड के एक साइड पर ये मस्जिद है, एक किनारे पर ये मस्जिद है, ठीक है। तो इस वजह से इसको ना मस्जिद अक्सा कहते हैं। तो इस शहर के किनारे से एक आदमी बड़ा एक्टिवली अटेंटिवली चलता हुआ आया या दौड़ता हुआ आया, जब ये मुकालिमा चल रहा था रसूलों और बस्ती वालों के दरमियान। काला, उसने कहा, या कौमी, ऐ मेरी कौम, ऐ मेरे लोगों, क्योंकि ये जो बंदा था ना ये इस शहर का ही रहने वाला था, यहीं का बासी था, इत्तबिउल मुरसलीन, तुम इन मुरसलीन जो अल्लाह ताला की तरफ से रसूल भेजे गए हैं तुम इनकी इत्तबा कर लो, तुम इनकी बात को मान लो और ये जैसा जैसा करने को कहें वैसा वैसा करना शुरू कर दो, ठीक है ना, इनके पीछे पीछे चलना शुरू कर दो, जैसे जैसे ये करें वैसे वैसे तुम भी करो। इत्तबा कहते हैं कि ना सिर्फ ये कि किसी का हुक्म मान लेना बल्कि उसको फॉलो भी करना, ठीक है। हुक्म मानने को तो अतात करना कहते हैं, लेकिन अतात जो है वो आपको पता है कि अतात जो है वो बेरगबती के साथ भी की जा सकती है। मिसाल के तौर पर कोई आपके सामने जो है वो पिस्तौल लेके खड़ा हो जाए कि मेरी बात मानो वरना मैं तुम्हें अगले जहान में पहुंचा दूंगा, ठीक है, तो अब आप उसकी बात मानना शुरू कर देते हैं, तो क्या ये यानी ये भी तो अतात ही है ना, ठीक है, लेकिन ये रगबत वाली अतात तो नहीं है, ये तो आप मजबूरन राइट तौअन यानी करहन जो है वो आप उसकी अतात कर रहे हैं, ठीक है। तो इत्तेबा जो होती है ना, ये इत्तेबा जो होती है ये जो है ना ये उमूमन ये रगबत के साथ ही की जाती है, क्योंकि जब आप किसी को अपना बड़ा मान लेते हैं, किसी से मोहब्बत करते हैं, किसी के साथ अकीदत हो जाती है, तो फिर आप उसको फॉलो करते हैं, राइट, यानी जैसे जैसे वो काम करता है वैसे वैसे आप भी काम करने की कोशिश करते हैं, इसको कहते हैं इत्तेबा करना। तो इसने अपनी कौम को क्या कहा, इत्तबिउल मुरसलीन, तुम इन रसूलों की इत्तेबा करो, ठीक है, इत्तबिउ मन ला यसअलुकुम अजरं वहुम मुहतदून, तुम इत्तेबा करो उन लोगों की। अब ये एक्सप्लेन कर रहा है, ये जो साहब आए ना भागते हुए, ये एक्सप्लेन कर रहे हैं अपने कौम वालों को कि जी इत्तेबा उन लोगों की करो, ये रसूल वो लोग हैं, मन ला यसअलुकुम अजरन, ये तुमसे कोई अजर का सवाल नहीं कर रहे, अजर का सवाल, अजर से यहाँ पे क्या मुराद है, दुनियावी रिवॉर्ड नहीं मांग रहे तुमसे, तुमसे कोई पैसा नहीं मांग रहे, तुमसे कोई ओहदा नहीं मांग रहे कि जी हमें तुम यहाँ का बादशाह बना दो, तुम हमें जो है वो इतने पैसे दे दो, राइट, तुमसे ये सारी चीजें डिमांड नहीं कर रहे, दुनियावी मटेरियल चीजें नहीं मांग रहे तुमसे, सवाल नहीं कर रहे, यस अलुकुम तुमसे सवाल नहीं कर रहे, मन ला यस अलुकुम वहुम मुहतदून, और ये ठीक रास्ते पर हैं, मुहतदून यानी ये हिदायत याफ्ता हैं, इहतदा यहतदी राइट, मुहतदून है ये कि हिदायत याफ्ता है, क्या मतलब कि इनको अल्लाह ताला ने समझा बुझा करके पैगाम दे करके इनको खालिस करके तुम्हारे पास भेजा है, ये प्योरिफाइड है ऑलरेडी, ये प्योरिफाइड है, तुम इनकी प्योरिफिकेशन की कोशिश ना करो, तुम इनको नसीहत करने की कोशिश ना करो, ठीक है, कि तुम झूठे हो, तुम सच बोलो, तुम जो है वो खराब हो, तुम अच्छे हो जाओ, ठीक है, ये सब तुम इनके साथ ना करो, ये ऑलरेडी हिदायत याफ्ता है और तुम्हारे पास आए हैं, तुम्हें चाहिए कि तुम इनकी इत्तेबा करो, ठीक है। तो अब ये जो आदमी आए थे ना, इनके बारे में काफी तफसील आगे आएगी, तो इसका मुख्तसर समरी ये है कि ये जो साहब थे ये इस बस्ती के बिल्कुल बॉर्डर पर रहते थे, ठीक है, एक उस जमाने में जो शहर होते थे शहरों की गिर्द फसील होती थी राइट, फोर्ट्रेस बाकायदा दीवारें होती थी, और उन दीवारों में कुछ दरवाजे होते थे, ठीक है, آپ دروازوں کے بغیر جو ہے وہ شہر کے اندر انٹر نہیں ہو سکتے تھے. آج کل آپ دیکھیں شہروں کے گرد دیواریں نہیں ہوتی ہیں, وہ چیک پوائنٹس بنائے ہوئے ہوتے ہیں, وہ تو خالی ہائی وے کے گرد بنائے ہوئے ہوتے ہیں. ٹھیک ہے, تو اس وجہ سے آج کے شہر ایسے نہیں ہوتے. لیکن آج کل اگر آپ سمجھنا چاہیں تو اگر کوئی نا جیسے کسی بڑی مسجد میں گیا, حرم کی مسجد میں گیا, ٹھیک ہے, مسجد نبوی شریف فار ایگزامپل, ٹھیک ہے, تو مسجد نبوی شریف جو ہے یہ ایک تو اس کے اوپر چھت پڑ گئی نا تو یہ ایک عمارت کی شکل بن گئی ہے نا, لیکن اس کے چاروں طرف دیواریں تو ہیں نا. ٹھیک ہے, تو مسجد نبوی میں انٹر ہونے کے لیے آپ کو دروازوں کے تھرو جانا, آپ کہیں سے بھی انٹر نہیں ہو سکتے بیکاز باقی ساری طرف دیواریں ہیں. ٹھیک ہے, تو اسی طرح اس زمانے کے جو شہر ہوتے تھے ان کے چاروں طرف دیواریں ہوتی تھیں, چھت نہیں ہوتی تھی. ٹھیک ہے, لیکن ان دیواروں میں دروازے بنے ہوتے تھے تو دروازوں سے انٹر ہو سکتے تھے. تو یہ جو رسول آئے تھے یہ ان میں سے ایک دروازے سے شہر میں انٹر ہوئے. ٹھیک ہے نا, کیونکہ دروازہ ہی اوپننگ ہوتی ہے. رسول کو اللہ تعالیٰ نے فرشتے کی طرح سے نہیں بنایا کہ اڑ کر کے آ جائے اندر. ٹھیک ہے, اس کو اللہ تعالیٰ نے پر نہیں دیے ہوتے رسول کو. ٹھیک ہے, تو رسول جو ہے وہ انسانوں ہی کی طرح زمین پر چلتا ہے اور دروازوں سے ہی انٹر ہوتا ہے. تو یہ بھی دروازوں سے انٹر ہوئے. جب یہ ایک دروازے سے انٹر ہوئے تو وہیں پر نا قریب میں یہ صاحب تھے جن کا نام تھا حبیب, اور یہ بڑھئی تھے, نجار جس کو عربی میں کہتے ہیں, رائٹ, کارپینٹر. تو ان کی دکان اور دکان کے ساتھ ان کی کٹیا تھی جس میں یہ رہتے تھے. کوئی 70 سال سے زیادہ ان کی عمر ہوگی, بہت یعنی 70 سال اس زمانے کی عمروں کے حساب سے تو بہت زیادہ عمر نہیں تھی, لیکن آج کے حساب سے یہ بوڑھے تھے. ٹھیک ہے, تو یہ اپنے دکان میں تھے اور کام وام کر رہے تھے. تو یہ جب رسول انٹر ہوئے تو ان رسولوں کا کام کیا تھا, لوگوں کو اللہ کی طرف بلانا. تو انہوں نے ان کو دیکھا سب سے پہلے تو انہی سے جو ہے وہ بات کرنی شروع کر دی, انہی کو دعوت دینی شروع کر دی. تو یہ جو تھے نا حبیب نجار, یہ ان کا نام آیا ہے, یعنی حبیب دا کارپینٹر, رائٹ, بڑھئی, بڑھئی حبیب. ٹھیک ہے, تو حبیب نجار جو ہیں یہ تھے جزام کے مریض, ان کو لیپریسی ہوئی ہوئی تھی, یعنی جسے جو داغ پڑ جاتے ہیں نا, برس کے داغ جس کو کہتے ہیں اردو میں. تو ان کی اسکن کے اوپر نا بڑے عجیب و غریب قسم کے داغ تھے, اور وہ داغ جو ہے وہ دیکھنے میں بہت برے لگتے ہیں. اگرچہ کہ وہ داغ والی جو بیماری ہوتی ہے یہ کوئی چھوت کی بیماری نہیں ہوتی. ٹھیک ہے نا, یہ ایک بندے سے دوسرے بندے میں منتقل نہیں ہوتی. ٹھیک ہے, کنٹیجس ڈیزیز یہ نہیں ہوتی, اگرچہ کہ اس زمانے کے لوگ سمجھتے تھے کہ یہ کنٹیجس ڈیزیز ہے. اس وجہ سے نا وہ جزام کے مریض سے دور رہتے تھے. ٹھیک ہے, تو اس وجہ سے جزام کے جو مریض ہوتا تھا نا تو اس کی زندگی بڑی خراب ہو جاتی تھی, بہت وہ تکلیف میں رہتا تھا. یعنی جسمانی تکلیف سے زیادہ اس کو ذہنی تکلیف ہوتی تھی, کیونکہ لوگ اس سے کٹتے تھے, اس سے دور رہتے تھے. ٹھیک ہے, تو اس وجہ سے نا یہ جو حبیب نجار صاحب تھے یہ بہت زیادہ اذیت کی زندگی میں رہتے تھے کہ بھئی میں جزام کا مریض ہوں. تو یہ جو ہے نا بت پرست تھے, اپنے بتوں سے ہر وقت دعائیں مانگتے رہتے تھے کہ میرے جزام کو دور کر دو, میرے جزام کو دور کر دو. 70 سال سے دعائیں مانگ رہے تھے لیکن ان کا جزام کا مرض جو ہے وہ دور ہی نہیں ہو رہا تھا. ٹھیک ہے, تو بڑے فرسٹریٹڈ تھے یہ بھی اس وجہ سے. تو ان رسولوں نے آ کے جب ان سے بات کری نا تو انہوں نے کہا مجھے یہ بات کہہ رہے ہو تو کوئی تم اس کا پروف تو مجھے دو نا, کوئی دلیل تو دو کہ بھئی تم سچ بات کر رہے ہو. تو چونکہ ابھی تک ان رسول کے ساتھ ان کا اتنا انٹریکشن ہوا تھا, ٹھیک ہے نا, اتنا بہت مختصر سا انٹریکشن ہوا تھا, کوئی ایسا تو نہیں تھا کہ جی رسول کے ساتھ انہوں نے زندگی گزاری ہو. ٹھیک ہے نا, ان رسولوں کے ساتھ تو زندگی جب انسان کسی کے ساتھ گزارتا ہے تو اس کی سچائی, صداقت, امانت, دیانت اس کے سامنے کھل کے سامنے آ جاتی ہے. ٹھیک ہے نا, تو اس کو پتا لگ جاتا ہے کہ بھئی یہ بندہ جو بات بول رہا ہے یہ سچی بول رہا ہوگا, کیونکہ یہ سچا ہے, ہمیشہ یہ سچا ہے, اس کی زندگی اتنی پاکیزہ ہے. ٹھیک ہے, تو ایسا تو ان کا انٹریکشن ہوا نہیں تھا ان رسولوں کے ساتھ. ٹھیک ہے, تو انہوں نے ان سے پوچھا کہ بھئی میں تو تمہیں نہیں جانتا, تم تو بالکل ہی میرے لیے نئے آدمی ہو. ٹھیک ہے, تو میں تمہاری بات پہ کیسے بلیو کر لوں کہ تم کہہ رہے ہو کہ جی بت جو ہے وہ اصلی خدا نہیں ہے, اصلی خدا تو ایک ہوتا ہے اور اس وہ تو واحد ہے اور وہ خالق ہے, مالک ہے سب. بھائی تو میں تمہاری باتیں کیسے مانوں, تم کوئی پروف دو مجھے, رائٹ. تو انہوں نے اس کو کہا کہ ہم نہ اپنے رب سے دعا کریں گے کہ تمہاری یہ بیماری دور ہو جائے. تو اس نے جواب دیا حبیب نجار نے کہ یہ تم بڑی بات کر رہے ہو, تم میں تو اپنے بتوں سے 70 سال سے دعا کر رہا ہوں اور وہ ابھی تک میری بیماری دور نہیں کر سکے. ٹھیک ہے, تو تمہارا رب دور کر دے گا. ٹھیک ہے, تو انہوں نے کہا ہاں ہمارا رب جو ہے وہ ہر چیز پر قادر ہے, وہ تمہاری بیماری کو دور کر دے گا. ٹھیک ہے, اب انہوں نے جو ہے نا عقل مندی یہ کری کہ انہوں نے اس کے آگے مزید بات نہیں کری, ٹھیک ہے نا, ان کو کچھ بات سمجھ میں آ گئی, کوئی ایسی بات ان کے ذہن میں یعنی آئی کہ دیکھو یہ جو رسول ہیں یہ اتنے کانفیڈنس سے یہ بات کر رہے ہیں, اور یہ جو ہوتا ہے نا شکل سے بھی تو کوئی لگتا ہے نا کہ بھائی یہ چہرہ جو ہے وہ جھوٹے کا چہرہ نہیں ہو سکتا, رائٹ, ایسی بھی تو بات ہوتی ہے نا, بندے کی پاکیزگی امانت دیانت اس کے اوور آل وضاقت سے بھی ظاہر ہو جاتی ہے. تو انہوں نے نا رسولوں کی اس بات پر یقین کر لیا اور یہ مسلمان ہو گئے, اسی بات پر مسلمان ہو گئے. پہلے ہی جو ہے وہ ان کا دل خراب ہوا ہوا تھا ادھر سے بتوں کی طرف سے, تو انہوں نے بات مان لی. ان کے بات ماننے کے بعد یعنی مسلمان ہونے کے بعد رسولوں نے اللہ تعالیٰ سے دعا کری اور اللہ تعالیٰ نے ان کی اس بیماری کو دور فرما دیا, ٹھیک ہے جی. تو یہ ترتیب بنی, جیسے کہ تفسیر میں لکھا ہے یہ ترتیب بنی, پہلے انہوں نے بات مانی, پھر اس کے بعد دعا کی گئی, اور دعا کرنے سے جب ان کی بیماری دور ہو گئی نا تو کیا ہوا, پہلے جو انہوں نے بات مانی تھی اس کو کیا کہتے ہیں, چلے جی آپ سے بھی سوال کرنے چاہیے نا کچھ, ٹھیک ہے. تو پہلے جو انہوں نے بات مانی اس کے لیے ہمارے دین میں کیا لفظ استعمال کیا جاتا ہے, اور جب ان کی بیماری دور ہو گئی دعا مانگنے سے تو پھر جو معاملہ ہوا اس کے لیے کیا لفظ استعمال کیا جاتا ہے, رائٹ, مختلف الفاظ, رائٹ, الفاظ کا اختلاف ہے اور حقیقت کا بھی اختلاف ہے ظاہر ہے, کیونکہ ہر لفظ جو ہے وہ کسی حقیقت کے لیے ہی وضع کیا جاتا ہے نا. تو انہوں نے جب رسولوں کی بات مان لی اور مسلمان ہو گئے تو کیا کہا جائے گا اس کو, کیا کیا انہوں نے جی, ایک منٹ, جواب دیا ہے کسی نے, اعتماد, پہلی دفعہ اعتماد کیا جی, ماشاءاللہ خواتین بازی لے گئی ہیں, انہوں نے بالکل صحیح صحیح جواب دیا, مردوں کی طرف سے صحیح جواب نہیں آیا, ٹھیک ہے. تو پہلی جو بات انہوں نے کری نا رسولوں کی بات پر اعتماد کر کے جو انہوں نے کام کیا, ٹھیک ہے, اس کو کہتے ہیں ایمان لانا, ایمان لائے وہ لوگ, ٹھیک ہے, کیونکہ ایمان جو ہوتا ہے وہ غیب پر لایا جاتا ہے, یعنی آپ کے سامنے ابھی کوئی چیز مشاہدے میں نہیں آئی ہے, ابھی آپ نے ان کی بات پر اعتماد کیا ہے, خالی اعتماد کر کے آپ نے ان کی بات مان لی, اس کو کہتے ہیں ایمان لانا. تو پہلے وہ ایمان لے کر کے آئے, پھر جب رسولوں نے دعا کری اور دعا کرنے سے واقعی ان کی بیماری بھی دور ہو گئی تو یہ مشاہدہ بھی ہو گیا نا ان کو, رائٹ, اب ان کو فزیکل آبزرویشن نصیب ہو گئی, اس سے وہ ایمان جو ہے وہ یقین میں تبدیل ہو گیا, وہ ایمان پختہ ہو گیا, مستحکم ہو گیا, جس کو کہتے ہیں یقین میں تبدیل ہو گیا, ٹھیک ہے. تو یہ ایمان اور یقین اس کو کہتے ہیں. تو اب یہ جو ہے رسول جو ہے ان کو چھوڑ کر کے آگے بڑھ گئے, مزید شہر کے اندر چلے گئے اور یہ اپنے کام میں مصروف ایمان کے ساتھ, رائٹ, رسولوں سے انہوں نے بنیادی چیزیں سیکھنی ہوں گی کیسے عبادت کرتے ہیں, کیا کرنا ہوتا ہے. تو اس کے بعد رسول آگے گئے, یہ اپنے کام میں مصروف ہو گئے, ٹھیک ہے. تو رسولوں نے اندر جا کر کے شہر کے پھر اپنا کام شروع کیا, ٹھیک ہے. تو اس کام میں پھر کچھ عرصہ لگا, لوگوں کو ٹائم ملا, لوگوں کے ساتھ ان کی بات چیت چلی اور پھر اس کے بعد مخالفت ہوئی اور یہ ہوا وہ ساری چیزیں, ٹھیک ہے. تو اس کے بعد پھر جو ہے نا جو فائنل شو ڈاؤن جس کو کہتے ہیں, ٹھیک ہے نا, تو وہ فائنل شو ڈاؤن جو ہے وہ ہم پیچھے پڑ چکے ہیں, جو فائنل مکالمہ ہوا رسولوں اور ان کے درمیان, بستی والوں کے درمیان, ٹھیک ہے. تو پھر اس مکالمے کی خبر جو ہے نا وہ کسی طرح سے ان حبیب نجار تک بھی پہنچ گئی کہ ایسا ایسا ہو رہا ہے, ہو سکتا ہے اس سٹی سینٹر میں کہیں پہ اس طرح کی ایک ملاکھڑا چل رہا ہو رسولوں اور لوگوں کے درمیان. تو ان کو جو خبر ملی نا تو یہ بہت تیزی کے ساتھ وہاں پہ پہنچے اور وہاں پہ آ کر کے انہوں نے اپنی قوم سے ڈائریکٹ خطاب کرنا شروع کر دیا, ٹھیک ہے. تو ان کا خطاب ابھی ہم پڑھ رہے ہیں, تو آگے فرماتے ہیں وما لیا لا اعبد الذی فطرنی و الیہ ترجعون, کہ مجھے کیا ہوا, وائی وڈ آئی ناٹ, وما لیا مجھ کو کیا ہوا, ٹھیک ہے نا, یعنی کیوں نہیں لا اعبد میں عبادت کروں, الذی فطرنی اس کی جس نے مجھے پیدا کیا, رائٹ, اور جو پیدا کرنے والا ہوتا ہے نا وہی جس چیز کو پیدا کرتا ہے اس کی فطرت بھی بناتا ہے, ٹھیک ہے نا بھائی, آپ ایسی تو نہیں کسی کو جو ہے وہ تخلیق کر دیتے, رائٹ, آپ جو کوئی چھوٹی سی ایک چیز بناتی ہیں, رائٹ, خواتین سے بات کر رہا ہوں, کوئی کھانا بناتی ہیں تو آپ ایسے ہی تو نہیں رینڈملی کھانا بنا دیتی نا, آپ کے ذہن میں ہوتا ہے نا کہ اس کھانے سے کیا فوائد حاصل ہونے, اس کے اندر جو ہے وہ چاول بھی ہونا چاہیے، روٹی بھی ہونا چاہیے، ترکاری بھی ہونا چاہیے، کون سی ترکاری جو ہے وہ کھا کر کے میرے بچوں کو زیادہ خوشی ہوتی ہے. تو یعنی ان ادر ورڈز، جو چیز آپ بناتے ہیں تو اس چیز کی فطرت بھی آپ سیٹ کرتے ہیں. اسی وجہ سے فطرانی کا جو لفظ ہے وہ تخلیق کے لیے بھی استعمال ہوتا ہے، کہ میرے رب نے مجھے بنایا، تخلیق کیا، میری فطرت سیٹ کری کہ میں نے کیسا بننا ہے آگے جا کر کے، انسان بننا ہے، میرے پاس یہ چیزیں ہوں گی، یہ صلاحیتیں ہوں گی، ٹھیک ہے نا. تو الذی فطرانی، جس نے مجھے تخلیق کیا، وَإِلَيْهِ تُرْجَعُونَ، اور مرنے کے بعد اسی کی طرف جو ہے وہ سب کے سب پھر کر کے جاؤ گے. مجھ کو بنایا اور پھر کر کے اسی کی طرف سب یعنی تم سب جاؤ گے، ٹھیک ہے. تو اس طرح سے انہوں نے یعنی مزید جو ہے نا وہ دلائل دیے کہ بھائی وائی شوڈنٹ آئی، میں کیوں نہ کروں اس کی عبادت، ٹھیک ہے. گویا کہ یہ اب عقلی طور پر نا کنورسیشن کر رہے ہیں، عقلی دلیلیں دے رہے ہیں کہ بھائی بات ذہن کو لگتی ہے نا. اس کو چھوڑ کر کے میں ان بتوں کی پوجا کرتا رہا ہوں اور ان بتوں کو جو ہے وہ اپنا حاجت روا سمجھتا رہا ہوں جن کو کہ میں نے بنایا، right؟ انہوں نے مجھے نہیں بنایا، میں نے ان کو بنایا، تو کیسی عقل کی خرابی ہے، ٹھیک ہے. تو عقل تو یہ کہتی ہے نا، جو صحیح عقل ہوتی ہے، ٹھیک ہے، یعنی جس عقل کو جو ہے وہ بندہ استعمال ہی بھی کرتا ہے، اس کے اندر جو ہے وہ یعنی اس کو غور و فکر میں بھی استعمال کرتا ہے، ٹھیک ہے. تو وہ عقل کیا کہتی ہے کہ جس نے مجھے بنایا اور جس کی طرف مجھے لوٹ کے جانا ہے، میں اس کی عبادت کروں، میں کسی اور کی عبادت نہ کروں. پھر فرماتے ہیں اتخذ من دونہ آلہتن، کہ کیا میں پکڑوں اس کو چھوڑ کر کے آلہا، ایسے الہ، ایسے معبود، ان یردن الرحمن، کہ اگر مجھ پر چاہے رحمان، بضر، کوئی تکلیف، ٹھیک ہے، جیسے ضرر کہتے ہیں نا اردو میں، ضرر تکلیف کو کہتے ہیں، تو بضر مطلب کہ کوئی ایسی تکلیف، لا تغنی عنی شفاعتہم شیئا ولا ینقذون، تو یہ جو جھوٹے خدا ہیں، یہ جو بت ہیں، یہ مجھے اس تکلیف سے بچانے کے لیے اللہ تعالیٰ کے پاس سفارش بھی نہ کر سکے، ٹھیک ہے، کہ اللہ تعالیٰ سے کہہ سکیں کہ بھئی آپ نے جو اس بندے کو یعنی اس بندے کے اوپر جو تکلیف آئی ہے، اس بندے پر سے یہ تکلیف ہٹا دیجئے، ہماری سفارش کو قبول کر لیجئے. یہ بت تو اس کے بھی قابل نہیں ہے، رائٹ، سفارش کرنے کے بھی قابل نہیں ہے. ولا ينقذون، اور نہ جو ہے وہ کوئی، وہ ہمیں اللہ تعالیٰ یعنی وہ ہمیں اس تکلیف سے خود چھڑا سکیں، یعنی نہ تو اللہ تعالیٰ کے پاس سفارش کر سکیں چھڑوانے کی، نہ جو ہے وہ خود پکڑ کر کے ہمیں اس تکلیف سے نکال سکیں، ٹھیک ہے. تو میں یعنی اللہ کو چھوڑ کر کے، جس نے مجھے بنایا، جس کی طرف لوٹ کے جانا ہے، ان جھوٹے خداؤں کو کیوں اپنا خدا بنا لوں، جو کہ اگر رحمان کی طرف سے مجھے کوئی تکلیف پہنچے تو وہ مجھے بچا نہ سکیں اس تکلیف سے، نہ میری کوئی سفارش کر سکیں، ٹھیک ہے. تو دیکھیں کیسے عقل کو جو ہے نا وہ ٹریگر کر رہے ہیں، انسٹیگیٹ کر رہے ہیں، ایک تھاٹ پروسیس کو انسٹیگیٹ کر رہے ہیں اپنے آڈینس میں، ٹھیک ہے نا، بات سمجھا رہے ہیں، سوچنے کے اوپر مجبور کر رہے ہیں. تو یہ دعوت و تبلیغ کا طریقہ بھی اللہ تعالیٰ ہمیں سکھلا رہے ہیں، ٹھیک ہے نا، کہ سننے والے کی جو تھنکنگ ہے نا، جو اس کی انڈرسٹینڈنگ ہے، جس چیز کو وہ پہلے سے مانتا ہے، جانتا ہے، ان چیزوں کو دیکھ رہا ہے اپنے مشاہدے سے کہ یہ بت نہیں کچھ کر سکتے، تو اس چیز کو جو ہے نا تم فائر اپ کرو، اس کو ٹریگر کرو، انسٹیگیٹ کرو اس تھاٹ پروسیس کو، تاکہ وہ بھی سوچنے پر مجبور ہو، ٹھیک ہے. تو یہ دعوت کرنے والے کا کام ہوتا ہے، اس طریقے سے جو ہے نا وہ اللہ کے پیغام کو کھول کھول کر کے بیان کرتا ہے، اسی کو کہتے ہیں کھول کھول کے بیان کرنا، ٹھیک ہے. انی اذا لفی ضلال مبین، تو اگر میں ایسا کروں نا تو انی اذا یعنی تو پھر تو میں بھٹکتا رہوں ایک سری گمراہی کے اندر، یعنی اگر میں ایسی یہ حرکت کروں کہ اللہ کو چھوڑ کر کے جس نے مجھے بنایا اور جس کی طرف لوٹ کے جانا ہے، ان بتوں کو جو ہے وہ میں اپنا خدا بنا لوں، تو پھر تو میں نے بڑی عجیب و غریب قسم کی گمراہی والی بات کری ہے. ضلال مبین، رائٹ، سو اپیرنٹ، اتنا کھلی ہوئی جو ہے وہ گمراہی. انی آمنت بربکم فاسمعون، میں یقین لایا تمہارے رب پر، فاسمعون یعنی تم غور سے مجھے سن لو، اب اس میں مفسرین نے لکھا کہ یہ جو کہہ رہے ہیں نا حبیب نجار صاحب کہ میں ایمان لایا تمہارے رب پر, تو اب یہاں پر یہ بات کلیئر نہیں ہے, اور یہ تفسیر میں بھی یعنی احتمالی درجے میں مفسرین نے بیان کری کہ بھئی یا تو یہ عوام الناس سے خطاب کر کے کہہ رہے ہیں کہ جی تمہارا جو رب ہے نا ٹھیک ہے, کیونکہ تم اس کو مانتے بے شک نہیں ہو, لیکن تمہارے نہ ماننے کی وجہ سے ایسا تو نہیں ہے کہ وہ تمہارا رب نہیں ہے, ہے تو وہ پھر بھی تمہارا رب, تم مانو یا نہ مانو ٹھیک ہے. تو یا تو یہ عوام الناس سے کہہ رہے ہیں کہ جو تمہارا رب ہے میں اس پر ایمان لے آیا, یا یہ رسولوں کی طرف مخاطب ہیں کہ تمہارا جو رب ہے یعنی جس کی تم یہاں پر پیغام دینے کے لیے ہمارے پاس آئے ہو, تو میں اس کے اوپر ایمان لے آیا ہوں. فاسمعونی, تم غور سے میری بات سن لو, تاکہ تم قیامت کے دن میری گواہی دے دو, میری گواہی دو کہ میں ایمان لے آیا تھا ٹھیک ہے. تو اس دنیا کے اندر جو ہے نا گواہ بنانا یہ بھی ایک بڑا سگنیفیکنٹ کام ہے ٹھیک ہے, کہ انسان جو ہے وہ اگر کوئی نیکی کا کام کرے اچھا کام کرے نا, تو اس کے اوپر وہ آخرت کی نیت سے, دنیا کی جزا کی نیت سے نہیں, کہ فار ایگزامپل جیسے کہ وہ چیریٹی کے لیے جا رہے ہیں, غریبوں کے علاقے میں گئے, وہاں پہ جی جو وہ کپڑے بانٹ رہے ہیں اور راشن بانٹ رہے ہیں, اور ساتھ ساتھ ٹی وی کیمرہ والے بھی ہیں, کہ آج کل تو ٹی وی کیمرہ لے جانے کی ضرورت بھی نہیں ہے, موبائل کے اندر ہی کیمرہ ہوتا ہے ٹھیک ہے, تو تصویریں کھچوا رہے ہیں, پھر اس کے بعد اخبارات میں آ رہے ہیں کہ ہم تو نیکی کے کام کے اوپر گواہ بنا رہے تھے. نہیں, یہ گواہ بنانے کی بات نہیں ہو رہی, بلکہ آخرت کے لیے گواہ بنانا کہ دیکھو میں یہ نیکی کا کام کر رہا ہوں, تم خدا کے سامنے میری گواہی دینا, کیونکہ تم جو ہے وہ نیک آدمی ہو, تمہارا اللہ تعالیٰ کے یہاں مقام ہے, تو اللہ تعالیٰ تم سے میرے بارے میں پوچھ سکتے ہیں ٹھیک ہے نا. تو یہ کانسیپٹ تو ہے ہمارے دین میں, اسی وجہ سے ہمارے مشائخ نا ایک بڑی پیاری بات ہمیں سکھاتے ہیں کہ جب ہم روضہ رسول صلی اللہ علیہ وآلہ وسلم کے اوپر سلام کرنے کے لیے جائیں نا ٹھیک ہے, تو وہاں پر چونکہ اللہ تعالیٰ یعنی نبی صلی اللہ علیہ وسلم نے خود فرمایا کہ وہاں پر جا کر کے جو تم میرے اوپر درود بھیجتے ہو نا, تو تم ڈائریکٹ بھیجو, سیکنڈ پرسن کے طور پر مخاطب کے صیغے سے تم مجھے خطاب کرو, السلام علیکا, سلام ہے آپ کے اوپر, یا ایوہ النبیو, اے اللہ کے نبی ٹھیک ہے, الصلاۃ والسلام علیکا یا رسول اللہ ٹھیک ہے, تو تم جو بات کرو گے نا وہ بات مجھ تک پہنچے گی, فرشتے جو ہے وہ تمہارے ووکل کارڈز جو تمہارے زبان سے نکل رہی ہیں نا, آوازیں نکل رہی ہیں, یہ جو ساؤنڈ ویوز نکل رہی ہیں, فرشتے ان ساؤنڈ ویوز کو, ظاہر ہے نبی علیہ الصلوۃ والسلام نے یہ الفاظ اختیار نہیں کیے, لیکن ہم اپنے آج کی جو سائنس کی تھوڑی بہت ہم نے ٹٹ بٹ پڑھ لی ہے, تو اس کو استعمال کرتے ہوئے آپ کو ذرا فردر ایکسپلین کر رہے ہیں ٹھیک ہے, کہ ان ساؤنڈ ویوز کو فرشتے جو ہیں وہ اپنے ہاتھوں میں لے کر کے نبی علیہ الصلوۃ والسلام کے پاس پہنچتے ہیں right? نبی علیہ الصلوۃ والسلام اپنے جسم اور روح کے ساتھ وہاں پر موجود ہیں روضہ رسول کے اندر, مواج شریف جس جگہ کو, مواج شریف کے پیچھے جو جگہ ہے ٹھیک ہے, تو وہاں پہ پہنچتے ہیں اور وہ چیز منعن رسول اللہ صلی اللہ علیہ وسلم تک پہنچاتے ہیں ٹھیک ہے. تو اسی وجہ سے ہمارے مشائخ کا, اکابرین کا یہ عمل رہا ہے کہ صرف جا کے سلام اور درود نہیں پڑھتے وہاں پر, الصلاۃ والسلام خالی نہیں پڑھتے, بلکہ نبی علیہ الصلوۃ والسلام سے بات بھی کرتے ہیں, کانورسیشن کرتے ہیں, یہاں تک پکی بات یعنی کتابوں میں بھی ہے اور لوگوں کے مشاہدے بھی ہیں, وہاں جا کر کے نبی علیہ الصلوۃ والسلام کے سامنے ایسی بھی کہ اے اللہ کے نبی میں بھوکا ہوں, آپ کا مہمان ہوں, آپ کی مسجد میں ہوں رائٹ, آپ کا مہمان ہوں, میں کئی دنوں سے بھوکا ہوں, میرے کھانے کا انتظام کروا دیں ٹھیک ہے. نبی علیہ الصلوۃ والسلام سنتے ہیں اور انتظام جو ہے وہ نبی علیہ الصلوۃ والسلام, وہ پھر وہ عقیدے کی ایک لمبی ڈسکشن آ جائے گی ٹھیک ہے, اس کے اندر گئے بغیر نبی علیہ الصلوۃ والسلام, اللہ تعالیٰ ظاہر سارے کام تو اللہ نے کرنے ہوتے نا, فاعل حقیقی نبی علیہ الصلوۃ والسلام تو کبھی بھی نہیں تھے, نہ کبھی تھے نہ کبھی ہو سکتے ہیں, فاعل حقیقی تو اللہ ہی کی ذات ہے ٹھیک ہے. تو نبی علیہ الصلوۃ والسلام یعنی اتنی آپ صلی اللہ علیہ وسلم کے پاس جو اہل سنہ و جماعت کا عقیدہ ہے اس کے مطابق اتنی ہے کہ اللہ تعالیٰ کے ذریعے سے کام کروا دیتے ہیں کیونکہ مقام ہے ٹھیک ہے نا. تو اسی طریقے سے ہمارے مشائخ جو ہیں وہ یہ بھی سکھاتے ہیں کہ وہاں جا کر کے نا آپ نبی علیہ الصلوۃ والسلام کے سامنے اپنے ایمان کی شہادت بھی دیں, اشہد اللہ الہ الا اللہ رائٹ, اور اس طرح سے بات کر سکتے ہیں کہ اے اللہ کے نبی صلی اللہ علیہ وسلم میں نے آپ کے سامنے اپنے ایمان کا اقرار کیا ہے, شہادت دی ہے, تو آپ جو ہے وہ قیامت کے دن جو ہے وہ میرے گواہ بن جائے گا. محبت کی ادائیں ہیں یہ ٹھیک ہے نا, بہت یہ بس محبت کی باتیں ٹھیک ہے. تو अब इसके अंदर कोई बहुत ही ज्यादा मंतकियाना फलसफियाना बहस करने की जरूरत ही नहीं है हमें, ठीक है ना। बस ये कि यहाँ पर जो इन्होंने कहा ना, तो तफसीर में ये लिखा है कि फस मुनी, तुम गौर से मेरी बात सुन लो ताकि क्यामत के दिन जो है तुम मेरे तरफ से गवाही दे सको, ठीक है। तो इन्नी आमन तो बिरब्बिकुम फस्मऊन, फस्मऊन का मतलब कि तो मेरी बात सुनो, फस्मऊनी है असल में ये। कीलत खुलिल जन्ना काला या लई तकौमी आलमून, फिर हुआ क्या कि ये जो पहले ही फ्रस्ट्रेटेड लोग थे ना, जो कि रसूलों को धमकी दे रहे थे, मार देंगे, पत्थर मारेंगे, ये कर देंगे, वो करेंगे, फ्रस्ट्रेशन के बाद इन्होंने, और यानी ऑलरेडी ये जो है ना फायर्ड अप थे, हीटेड अप थे, ठीक है ना। तो अब जो है ना रसूलों से तो अल्लाह ताला ने इनको दूर रखा बजाय, ऐसे ही लगता है, ठीक है। तो जब इनके पास अपने जैसा एक बंदा आया ना, अपनी बस्ती का बंदा, ठीक है ना, और वही जो है वो रसूलों की कर रहा है और इनके इनको जो है वो नसीहतें कर रहा है, ठीक है, तो अब इनसे कहाँ बर्दाश्त होता, ये तो उसके ऊपर पल पड़े, ठीक है ना। और जैसे कि साहबा ने, जो मुफस्सरीन ने, मुफस्सरीन साहबा ने बताया है कि लातों से, घूसों से, पत्थरों से, जैसे उनसे बन सका इनको बहुत मारा, बहुत मारा, इतना मारा कि शहीद ही कर दिया, ठीक है। तो ये जो शहीद कर दिया, ये कुरान की इस आयत से भी मुदल्लल है ये बात कि अल्लाह ताला ने इन तक ये पैगाम पहुंचवाया, किसी फरिश्ते के जरिए से ही पहुंचाया, ठीक है, क्योंकि फरिश्ते इस तरह के मरने वाले से बात कर सकते हैं कि उदखुलुल जन्ना, जन्नत में दाखिल हो जाओ, ठीक है। अब ये जन्नत में दाखिल होना जैसे कि अहले सुन्नत वल जमात का अकीदा है, ठीक है ना, और अकीदा क्यों है, क्योंकि दीगर कुरान और हदीस की नुसूस से बात वाज़े है कि जन्नत में हिसाब किताब के बाद दाखिल होंगे, क़यामत के दिन के बाद दाखिल होंगे। तो ये फिर कैसे दाखिल हो गए उदखुलुल जन्ना, हालांकि कुरान के अल्फाज के जाहिर से तो यही लग रहा है, इसी वजह से तफसीर की जरूरत पड़ती है ना, राइट। उलमा के हम इसी वजह से तो मोहताज हैं, क्योंकि उदखुलुल जन्ना का मतलब है दाखिल हो जाओ, तो फिर भाई वो सारी बातें किधर चली गई कि हिसाब किताब के बाद जन्नत में जाएंगे। तो इसकी तफसीर ये है कि उदखुलुल जन्ना का मतलब ये था कि तुम्हारे कब्र के अंदर जैसे जन्नत की खिड़कियां खुल जाने वाली हदीसें हमें पता है ना, जन्नत की हवाएं आनी शुरू हो जाती हैं, तो इस तरह से जन्नत में दाखिल हो जाना गोया कि जन्नत के नजारे तुम्हें नसीब हो जाएंगे, जन्नत की हवाएं तुम्हें मिलनी शुरू हो जाएंगी। और जैसे कि जिन लोगों ने वो इल्लियीन और सिज्जीन का की तफसीर पढ़ी है, तफसीर के अंदर ही, ठीक है, तो क्या होता है कि जो ईमान वालों की रूहें होती हैं उनको इल्लियीन में रखा जाता है, और वो रूहें जो हैं वो जन्नत के ये जो सब्स परिंदे होते हैं उनके पोटों में बाकायदा सफर करती हैं, और वो जन्नत के जो परिंदे होते हैं वो उनको जन्नत में लेके जाते हैं, वहां की सैरें करवा करके लेकर के आते हैं, ठीक है। यानी जन्नत में लैंड नहीं करते वो परिंदे जिनके पोटों के अंदर इनकी रूहें होती हैं, लेकिन वो ऊपर ऊपर से एरियल व्यू करवा करके इनको फिर वापस इल्लियीन में लेकर के आ जाते हैं, ठीक है ना। तो यहाँ पर दाखले से ये वाला दाखला मुराद है, असल दाखला मुराद नहीं है जो कि क़यामत के बाद होगा, ठीक है। लेकिन काला या लई तकौम यालमून, इस आयत पे इंशाल्लाह की का खत्म करते हैं कि इन्होंने कहा, काला यानी हबीब नज्जार ने जब ये बात सुनी ना, उदखुलुल जन्ना वाली खुशखबरी सुनी फरिश्तों की जुबान से, तो इन्होंने कहा या लईता, ए काश, कौमी यालमूना, मेरी कौम को ये बात पता चल जाती कि मुझे जन्नत में दाखिल करने का मुस्दा सुना दिया गया है, राइट। यानी मैंने जो रसूलों की इत्तबा करी, मैंने रसूलों को सपोर्ट किया, राइट, तो काश के मेरी कौम को यह बात पता लग जाती कि मेरे रब ने इसके ऊपर मुझे कितना बड़ा इनाम दिया, बड़ा अजर दिया है, कैसे मेरा इकराम किया है, ठीक है। बिमा गफर अली रब्बी वजअलनी मिनल मुकरमीन, के ये बात उनको पता लग जाती कि मेरे रब ने मेरी गलतियों को, ताहियों को, जो कि हर इंसान इस दुनिया में करता ही है, चाहे वो ईमान वाला क्यों ना हो, चाहे वो रसूलों की इत्तबा करने वाला और मदद करने वाला क्यों ना हो, गलतियां कोताहियां हर इंसान से होती हैं, तो मेरे रब ने मेरी उन तमाम गलतियों कोताहियों को मुआफ कर दिया, वजअलनी मिनल मुकरमीन, और मुझे उन लोगों के दरमियान बना दिया कि जिनका के अल्लाह ताला ने इकराम किया है, ठीक है। तो इसके बारे में आगे मजीद तफसील भी आ रही है, वो इंशाल्लाह हम वक्त आने पर पढ़ेंगे कि हबीब नज्जार की कुछ क्वालिटीज थी जिनके जिसने उनको और ज्यादा एक्सेप्शनल बना दिया था, ठीक है। किसी को कोई सवाल है तो पूछ लें, अदरवाइज क्लास का टाइम खत्म हो चुका है। ठीक है, इजाजत है, अस्सलाम वालेकुम रहमतुल्लाह।